यस स्टुडियो टाइमका प्रायोजक राष्ट्रिय वाणिज्य ब्याङ्क तपाईँको आफ्नै ब्याङ्क।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। संघीय संसदको हिउँदे अधिवेशन आज रातिदेखि अन्त्य हुँदै बिम्स्टेकको 6 शिखर सम्मेलनमा भाग लिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको बैंककमा चैत्र 22 गते बिम्स्टेक शिखर सम्मेलनलाई प्रधानमन्त्रीले सम्बोधन गर्नुहुने। प्रदेश र स्थानीय तहलाई आगामी 3 वर्षसम्म उपलब्ध गराउने राजस्व बाँडफाँडको विस्तृत ढाँचा सरकारद्वारा स्वीकृत। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक 18 घण्टा सञ्चालनमा। र भारतको गुजरात राज्यस्थित एक पटाका कारखानामा आग लागि हुँदा कम्तीमा 18 जनाको मृत्यु।
विदेश गए परि चिन्ता किन गर्ने,
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ लिने,
जहाँ भए पनि पाउनुहोस् हामी सँगै,
कल गर्नुहोस् डेटा चलाउनुहोस् संसार भरि सजिलै।
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ सेवा सुचारू गर्न #1415#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। संघीय संसदको हिउँदे अधिवेशन आज राति 12 बजेदेखि अन्त्य हुँदैछ। सभामुख देवराज घिमिरेले प्रतिनिधि सभामा राष्ट्रपति रामचन्द्र पौडेलले आज राति 12 बजेदेखि संघीय संसदको हिउँदे अधिवेशन अन्त्य गर्नुभएको जानकारी गराउनुभयो। सरकारको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गर्नुभएको हो। यसअघि प्रतिनिधि सभाको आज बसेको बैठकले प्रतिनिधि सभाका सदस्य दीपक बोहराको निधनमा शोक प्रस्ताव पारित गरेको थियो। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका वरिष्ठ नेता समेत रहनुभएका बोहराको आज निधन भएको हो। उहाँ 2079 सालको निर्वाचनमा रूपन्देही निर्वाचन क्षेत्र नम्बर 3 राप्रपाका तर्फबाट निर्वाचित हुनुभएको थियो। सरकारले प्रदेश तथा स्थानीय तहलाई आगामी 3 वर्षसम्म उपलब्ध गराउने राजस्व बाँडफाँडको विस्तृत आधार र ढाँचा स्वीकृत गरेको छ। मन्त्री परिषद बैठकका निर्णयहरू सार्वजनिक गर्न आज संचार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले आगामी आर्थिक वर्ष 2082-83 देखि 2086-87 सम्मका लागि राजस्व बाँडफाँडको विस्तृत आधार र ढाँचा स्वीकृत भएको जानकारी दिनुभयो। यस्तै बैठकले आगामी आर्थिक वर्षका लागि सरकारले प्रदेश तथा स्थानीय तहलाई उपलब्ध गराउने राजस्व बाँडफाँडको हिस्साको अनुमानित रकम र वित्तीय समानीकरण अनुदान रकम समेत स्वीकृत गरेको संचार मन्त्री गुरूङले बताउनुभयो।
आर्थिक वर्ष 2082-83 देखि 86-87 सम्मका लागि प्रदेश तथा स्थानीय तहलाई उपलब्ध गराउने राजस्व बाँडफाँडको विस्तृत आधार र ढाँचा जुन प्रस्ताव भएको थियो, खास गरी गर्न चाहिँ राष्ट्रिय प्रतिस्पर्धा वित्त आयोगको सिफारिशमा राजस्व बाँडफाँडको विस्तृत आधार र ढाँचा स्वीकृत गरिएको छ। त्यस्तै आर्थिक वर्ष 2082-83 को लागि प्रदेश तथा स्थानीय तहलाई उपलब्ध गराउने राजस्व बाँडफाँडको हिस्साको अनुमानित रकम स्वीकृत गर्ने प्रदेशहरूलाई यति दिने, स्थानीय तहलाई यति दिने भनेर हामीले स्वीकार गरिसकेका छौँ। सायद अब एक बजेटमा त्यो आउँछ होला। त्यस्तै धुलीखेल अस्पताल ट्रमा तथा आपतकालीन केन्द्र सुधार परियोजनाको लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन 57 करोड 30 लाख थप अनुदान सहायता स्वीकृत गरिएको छ।
मन्त्री परिषद बैठकले हालै गएको विनाशकारी भूकम्पबाट प्रभावित मित्र राष्ट्र म्यानमारमा औषधि लगायतका राहत सामग्री सहित नेपाली सेनाको चिकित्सक टोली म्यानमा पठाउने निर्णय गरेको मन्त्री गुरूङले बताउनुभयो। यस्तै बैठकले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने, नेपाल स्टक एक्सचेन्ज लिमिटेडको रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा चुडामणि चापागाईलाई नियुक्त गर्ने, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको कार्यकारी निर्देशक पदमा डाक्टर प्रद्युम्न राज पाण्डेलाई नियुक्त गर्ने लगायतका निर्णयहरू गरेको सरकारका प्रवक्ता एवं संचार मन्त्री गुरूङले जानकारी दिनुभयो। प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाड़ीको प्रयास बिम्स्टेकको छैटौं शिखर सम्मेलनमा भाग लिने क्रममा आज थाइल्याण्डको बैंकक पुग्नु भएको छ। उहाँलाई सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा थाइल्याण्डका उप प्रधान एवं यातायात मन्त्री सूर्या जंगाउन ग्रेट किङ ग्रेङकिट संस्कृति तथा खेलकुद मन्त्री सोरावोङ थेनवोङ र थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओली नेपालका लागि थाइल्याण्डका राजदूत सावापोङ सिरिसोन सहितले स्वागत गर्नुभयो। थाइल्याण्डका प्रधानमन्त्री फे थोङ थान सिनावादको मैत्रीपूर्ण निमन्त्रणामा नेपालका तर्फबाट पहिलो पटक थाइल्याण्डको औपचारिक भ्रमण भएको हो। यसअघि प्रधानमन्त्री ओलीलाई त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा उप प्रधानमन्त्री प्रकाशमान सिंह मन्त्रीहरू सरकारका उच्च पदस्थ अधिकृत र सुरक्षा अंगका प्रमुखले विदाई गर्नु भएको थियो। भ्रमणका क्रममा प्रधानमन्त्री ओली र उहाँका थाई समकक्षी बीच नेपाल थाइल्याण्ड सम्बन्धका विविध विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री ओली यही चैत 22 गते बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुनुहुने र सोही दिन उहाँले सम्मेलनलाई सम्बोधन गर्नुहुनेछ। प्रधानमन्त्री ओली चैत 21 गते बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुने सदस्य राष्ट्रका सरकार वा राष्ट्र प्रमुखको नेताहरूको सम्मानमा आयोजना हुने रात्री भोजमा शरीक हुनुहुनेछ। शिखर सम्मेलनका क्रममा सदस्य मुलुकका समकक्ष एवं राष्ट्र प्रमुखहरूसँग प्रधानमन्त्री ओलीले भेटवार्ता गर्नुहुनेछ। प्रधानमन्त्री ओली यही चैत 23 गते स्वदेश फर्कने कार्यक्रम छ। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमण तथा बिम्स्टेकको छैटौं शिखर सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्नुभएकाले उहाँको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्यको जिम्मेवारी उप प्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी तोक्नु भएको छ। राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम प्रधानमन्त्री ओलीको सिफारिशमा उप प्रधानमन्त्री सिंहलाई जिम्मेवारी तोक्नु भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेसँग भेट गर्नु भएको छ। आज सिंहदरबार स्थित सभामुख घिमिरेको कार्यकक्षमा भएको भेटमा सभापति लामिछानेले आफ्नो सांसदको पद निलम्बन फुकुवा गर्न माग गर्नुभयो। झण्डै दुई महिना अघि रासोपाका सभापति लामिछानेले आफू धरौटी बुझाएर तुनामुक्त भएको भन्दै निलम्बन फुकुवाको माग सहित सभामुख घिमिरे समक्ष निवेदन दिनुभएको थियो। सोही मागलाई स्मरण गराउन आफूहरूले सभामुखसँग भेट गरेको रासोपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो। बाँकेमा 43,000 हेक्टर जमीनमा सिंचाई सुविधा पुर्याउने उद्देश्यका साथ अघि बढ़ेको राष्ट्रिय गौरवको सिक्टा सिंचाई आयोजनाको 41% काम पूरा भएको छ। आर्थिक वर्ष 2062-63 सिक्टा सिंचाई आयोजनाको काम शुरू भएको थियो। अहिले 21,000 हेक्टर जमीनमा सिंचाई सुविधा पुगेको छ। नेपालगंजबाट संवाददाता नवीन गिरीको रिपोर्ट।
पहिलो पटक 12 अर्बको गुरु योजना स्वीकृत भएर काम अघि बढ़ेको थियो। उक्त गुरु योजनामा राप्ती सोनारी दुई अगैयामा बाँध बनाउने र पश्चिम नहर निर्माण गर्ने योजना मात्रै थियो। विस्तारै आयोजनाको कार्यक्षेत्र बढ़दै गयो। पूर्वी नहर पनि थपियो। त्यस्तै पश्चिमी र पूर्वी नहरमा शाखा प्रशाखाहरू थप हुँदै गए। राप्ती नदीबाट कमाण्ड एरियालाई जोगाउन नदी नियन्त्रणका लागि कामहरू पनि थपिँदै गए। दोस्रो पटक 2074 सालमा 25 अर्बको गुरु योजना स्वीकृत भयो। पछिल्लो पटक फेरि 2079 सालमा 52 अर्बको गुरु योजना स्वीकृत भएको छ। त्यसै अनुसार अहिले सिक्टा सिंचाई आयोजनाले काम गरिरहेको छ। आयोजना निर्देशक राजु आचार्य।
52 अर्ब मध्ये 21 अर्बको काम भइसकेका छ। प्रतिशत भन्नुपर्दाखेरि 41% जति चाहिँ काम भयो। तर यसैलाई शुरूको लागतसँग तुलना गर्नुपर्दाखेरि 100% भन्दा बढी भयो। दोस्रो गुरु योजना 25 अर्बको सँग तुलना गर्दाखेरि करिब 90% जति काम भइसक्यो। यसको बढ्दाखेरि त्यसको चाहिँ प्रगति झन घट्दै गएको देखियो। तर त्यो वास्तविकता अलिक फरक छ।
अहिले पूर्वी नहर र पश्चिम नहर दुवै चलिरहेको छ। पूर्वी नहर पूरै 52 किलोमिटर मध्ये अहिले 42 किलोमिटर निर्माण सम्पन्न भएर पानी पुगिसकेको छ। पश्चिम नहर पनि 50 किलोमिटर निर्माण भइसकेको छ। कतिपय ठाउँमा किसानहरूले पम्प सेटबाट पानी तानिरहेका छन् भने सिक्टा आफैले पनि 4 लिफ्ट सिंचाई बनाइदिएको छ। आयोजना निर्देशक आचार्य,
पूर्वी नहर र पश्चिम नहर दुवै चलिरहेका छ। यद्यपि पूर्वी नहरको पुरै हाम्रो 52 किलोमिटर नहर बन्न बाँकी छ, 42 किलोमिटरसम्म नहर त बन्यो, 42 किलोमिटरसम्म त पानी त पुगिसकेका छ, किसानले त पानी पाउँछन् त्यहाँबाट 42 किलोमिटरसम्मलाई। त्यस्तै गरी पश्चिम नहर पनि 50 किलोमिटर नहर बनिसकेका छ।
43,000 हेक्टरमा सिंचाई सुविधा पुर्याउने उद्देश्य रहेकोमा अहिले 21,000 हेक्टरमा आंशिक रूपमा सिंचाई भइरहेको छ। स्वीकृत पछिल्लो गृह योजना अनुसार आर्थिक वर्ष 2089-90 सिक्टा सिंचाई आयोजनाको काम सक्ने लक्ष्य छ। आयोजनालाई अघि बढाउन केही चुनौती भने देखिएका छन्, के छन् त चुनौती? पुनः एकपटक आयोजना निर्देशक आचार्य,
सिक्टा सिंचाई आयोजना प्रति मान्छेहरूमा चाहिँ नेगेटिभ छ, त्यसलाई चाहिँ हटाउने एउटा ठूलो चुनौती छ। अनि अर्को कुरा, अब यो बस्ती विकासलाई अलिक व्यवस्थित गरेर सिंचित क्षेत्र भविष्यमा कति बाँकी रहने भन्ने कुरा चुनौती छ। बजेटको समस्या छ, हाम्रो गुरु योजनामा यो आर्थिक वर्षमा 1,55,00,000,000 विनियोजन छ, जबकि मास्टर प्लानले यो वर्ष 3,00,000,000 भन्छ।
आकाशीय खेतीको भर पर्नुपर्ने बाँकेवासीका लागि 12 महिना सिंचाई सुविधा उपलब्ध गराउने उद्देश्यका साथ निर्माणाधीन सिक्टा सिंचाई आयोजना यस क्षेत्रका लागि वरदान साबित हुने विश्वास लिइएको छ। नवीन गिरी, रेड नेपाल, नेपालगंज।
प्रहरीले काठमाडौँको तीनकुने घटनामा संलग्न रहेको अभियोगमा थप 24 जनालाई पक्राउ गरेको छ। यही चैत 15 गते तीनकुनेमा पूर्व राजा समर्थकहरूले गरेको आन्दोलनका क्रममा हिंसात्मक प्रदर्शन, अराजक गतिविधि र तोडफोडको घटनामा संलग्न भएको आरोपमा थप 24 जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिल राज बोहराले जानकारी दिनुभयो। यसअघि 41 जनालाई पक्राउ गरी म्याथ थप गरेर अनुसन्धान अघि बढ़ाइएको छ। उनीहरूलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसरले जनाएको छ। सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपालले 75 वार्षिकोत्सव तथा हीरक महोत्सवका अवसरमा केन्द्रीय कार्यालय सिंहदरबारमा आज आयोजना गरेको काव्य गोष्ठीमा 17 कविहरूले कविता गजल प्रस्तुत गर्नुभएको छ। कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपाल संचालक समितिका सदस्य अनिता गुरूङले साहित्यका विभिन्न विधाहरूमध्ये कविता सबैभन्दा सशक्त र प्राचीन विधा रहेकोले समाज रूपान्तरणमा पनि यसको सशक्त भूमिका रहने बताउनुभयो। सार्वजनिक सेवा प्रसारण नेपालका कायम मुकायम प्रमुख प्रशासकीय अधिकृत विष्णुराम नेउपाने र नायब कार्यकारी निर्देशक खगेन्द्र खत्रीले यस्ता कार्यक्रमहरूले एक आपसमा थप आत्मीयता र भाइचाराको विकास गर्ने बताउनुभयो। गोष्ठीमा सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपाल केन्द्रीय कार्यालयका साथै अन्य प्रादेशिक प्रसारण कार्यालयका कर्मचारीहरूले समेत जूम मार्फत आफ्ना प्रस्तुति राख्नु भएको थियो। यसअघि आज बिहान प्रभात फेरी कार्यक्रम पनि आयोजना गरिएको थियो। रेडियो नेपालको केन्द्रीय कार्यालय सिंहदरबारबाट शुरू भएको प्रभात फेरी माइतीघर मण्डला, भद्रकाली, पुतली सड़क, न्यू प्लाजा, अनामनगर र हनुमान स्थान हुँदै रेडियो नेपालको प्रांगणमा पुगेर समापन भएको थियो। कैलालीको गौरी गंगा नगरपालिका ओडा नम्बर 10 बालमैत्री ओडा घोषणा अन्तिम चरणमा पुगेको छ। 2080 साल फागुनदेखि बालमैत्री ओडा घोषणाको काम शुरू गरेको नगरपालिकाले क्रमशः नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्ने तयारी गरेको छ। कैलालीबाट संवाददाता ईश्वर साउतको रिपोर्ट।
2080 साल फागुनबाट बालमैत्री ओडा घोषणाको काम शुरू गरेको नगरपालिकाले यही चैत मसान्तसम्म बालमैत्री ओडा घोषणा गर्ने तयारी गरेको छ। बालमैत्री ओडा घोषणाका लागि आवश्यक पर्ने बाल बचाउ, बाल संरक्षण, बाल विकास, बाल सहभागिता र संस्थागत विकासका 51 सूचक मध्ये 41 सूचक पूरा भएका छन्। अन्य 10 सूचक पनि अन्तिम चरणमा पुगेका पालिकाले बताएको छ। बालमैत्री ओडा सहजकर्ता दीपक ताम्राकार,
एक वर्षको पिरियडमा हाम्रा बाल बचाउ, बाल संरक्षण, बाल विकास, बाल सहभागिता र संस्थागत विकास गरेर जम्मा 51 सूचक रहेका छन्। यी 51 सूचक मध्ये अहिले गौरीगंगा नगरपालिका हाम्रो 10 नम्बरमा 41 सूचक पूरा गरिसकेका छौँ हामीले। अब लगभग 10 सूचक मात्र हाम्रो बाँकी रहेका छन्।
बालमैत्री वडा घोषणाका लागि विभिन्न संघ संस्थाहरूले पनि सघाइरहेका छन्। त्यसले गर्दा पनि आफूलाई काम गर्न सहज भएको छ। अहिलेसम्म 41 सूचक पूरा भएकाले चैत मसान्तभित्र सबै सूचक पूरा गरेर ओडालाई बालमैत्री ओडा घोषणा गरिने बताउनुहुन्छ ओडा नम्बर 10 का ओडा अध्यक्ष नरसिंह सार्की।
जुन 10 सूचक बाँकी छन् त्यो बाँकी पुरै छैन कि ती सूचकहरू 80% पुग्नु पर्नेमा 70-72% पुगेका छन्। त्यसैले केही दिनपछि हामी यी सूचकहरूलाई पूरा गर्छौं।
बालमैत्री वडा घोषणाका लागि सञ्चालन भएको अभियानमा सबै सरकारवाला पक्षहरूले पनि आफ्नो क्षेत्रबाट सहयोग गरिरहेका छन्। सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक दान बहादुर खाती।
बालमैत्री स्थानीय शासन गौरीगाउँ नगरपालिका 10 कैलाली जिल्लामै पहिलो घोषणा गर्नु एउटा अवसरको रूपमा र भोलि इतिहासमा पनि देखिनेछ। अब हामीलाई आएका बालमैत्री स्थानीय शासनको लागि शिक्षा क्षेत्रमा हामीले गर्न सक्ने व्यक्तिगत तरिकाले र विद्यालयमा शिक्षक साथीहरूले गर्ने हामी चाहिँ ऐक्यबद्ध भएर लाग्नेछौँ।
वडा नम्बर 10 बालमैत्री स्थानीय शासन वडा घोषणाको तयारी शुरू गरेको गौरीगंगा नगरपालिकाले 2083 सालभित्र पालिकालाई नै बालमैत्री स्थानीय शासन पालिका घोषणाको तयारी गरेको छ। गौरीगंगा नगरपालिकाले पहिलो पटक वडा नम्बर 10 बालमैत्री वडा घोषणाको तयारी गरिरहेको र यसको घोषणापछि विस्तारै सबै वडालाई बालमैत्री वडा घोषणा गरेर जाने योजना बनाएको छ। गौरीगंगा नगरपालिकाका नगर प्रमुख देवी दत्त खनेल।
2083 सालभित्र हामीले बालमैत्री नगरपालिका घोषणा गर्ने भनेर हाम्रो कार्यपालिकाले निर्णय गरेको म तपाईँलाई जानकारी गराउन चाहन्छु, ताकि शुरू गौरीगंगा नगरपालिकाको वार्ड नम्बर 10 गर्ने भनेर पनि निर्णय गरेका छौं।
बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका 2078 2087 सालसम्म सबै पालिकालाई बालमैत्रीले तोकेका सूचकहरू पूरा गरी बालमैत्री स्थानीय तह घोषणा गरिसक्ने लक्ष्य राखेको छ। ईश्वर साउद, रेडियो नेपाल, टीकापुर, कैलाली।
जन्मदर्ता नहुँदा सड़क बाल बालिकाले अहिले पनि स्वास्थ्य शिक्षा सहित राज्यबाट पाउने कुनै पनि सेवा पाउन नसकेको पाइएको छ। बालबालिकाको क्षेत्रमा काम गर्ने संस्था साथ साथले आज काठमाडौँमा आयोजना गरेको सार्वजनिक कार्यक्रममा 3 कानूनी पहिचान नभएका बालबालिकाले जन्मदर्ता बनाउन नसक्दा राज्यबाट पाउने कुनै पनि सुविधा पाउन नसकेको पाइएको हो। कार्यक्रममा जन्मदर्ता नहुँदा नागरिकताविहीनहरूले अभिभावकको पहिचान नहुँदा नागरिकता बनाउन नसकिएको र यसले राज्यबाट पाउने सुविधा र जीविकोपार्जनका लागि काम पाउन समेत कठिनाई भएको बताउनुभयो। पंजीकरण विभागका निर्देशक मुकेश कुमार केसरीले बालबालिकालाई स्थानीय तहबाट नै जन्म दर्ता गराएर अन्य काम कार्यवाही गर्न सकिने र त्यसका लागि विभागले पनि सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। बैतडीमा शीत भण्डार कोल्ड स्टोर सञ्चालनमा नआउँदा किसान मर्कामा परेका छन्। जिल्लाको पाटन नगरपालिका 8 खोडपे बजारमा 2 अघि निर्माण सम्पन्न भएको 10 मेट्रिक टन क्षमताको कोल्ड स्टोर सञ्चालनमा नआउँदा तरकारी भण्डारणका लागि समस्या भएको पाटन 8 कृषक भरत चन्दले बताउनुभयो। पाटन वडा नम्बर 8, 9, र 10 तरकारी उत्पादनका लागि पकेट क्षेत्र हुन्। कृषि ज्ञान केन्द्रको 15 अनुदान र दोगडा केदार भूमिराज कोल्ड स्टोरको लगानी गरी झण्डै 45 रूपियाँको लागतमा कोल्ड स्टोर निर्माण गरिएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। भारतको गुजरात स्थित एक पटाखा कारखाना र गोदाममा आग लागि हुँदा कम्तीमा 18 मृत्यु भएको छ। विस्फोटपछि कारखानाको छत भत्किएकाले छतमुनि अझै केही मानिस चेपिएकाले मृतकको संख्या बढ़न सक्ने अनुमान गरिएको छ। अधिकारीहरूले पटाखा कारखानाको बायलरमा विस्फोट भएपछि आगलागी भएको हुन सक्ने अनुमान गरेका छन्। यसै गरी भारतको राजस्थान जिल्लास्थित एक एसिड कारखानामा नाइट्रोजन ग्यास सुहिँदा कम्तीमा 3 मृत्यु भएको छ। घटनामा 2 मजदूर सहित कारखानाका एक मालिकको पनि मृत्यु भएको अधिकारीहरूले बताएका छन्। घटनामा घाइते भएका 60 अस्पताल भर्ना गरिएको छ। भारतमा यस गर्मी मौसममा सामान्य भन्दा बढ़ी तापक्रम हुने र दैनिकीमा प्रभाव पार्न सक्ने त्यहाँको मौसम विभागले चेतावनी दिएको छ। भारतमा ग्रीष्म ऋतुमा अत्यधिक गर्मी हुने भए पनि वर्षौंको वैज्ञानिक अनुसन्धानले जलवायु परिवर्तनले तातो छालहरू लामो अधिक बारम्बार र अधिक तीव्र हुँदै गइरहेको पत्ता लगाएको छ। भारतमा ग्रीष्म ऋतु अप्रेलदेखि जूनसम्म रहन्छ। यो अवधिमा मौसमको उच्च तापक्रम प्राय 45 डिग्री सेल्सियस अर्थात 113 डिग्री फरेनहाइट नागेको हुन्छ। यस वर्ष गर्मी मौसममा देशका अधिकांश भागमा सामान्य भन्दा माथि अधिकतम तापक्रम देखिने भारतीय मौसम विभागले जनाएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले यथार्थपरक र कार्यान्वयन योग्य बजेट र कार्यक्रम अघि सार्न मन्त्रालयहरूलाई आग्रह गर्नु भएको छ। आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा श्रम रोजगार तथा सामाजिक मन्त्रालयसँगको छलफलमा अर्थमन्त्री पौडेलले बजेट निर्माण गर्दा लोकप्रिय हुने प्रवृत्तिबाट बाहिर निस्कन आवश्यक भएको बताउनुभयो। उहाँले यथार्थपरक र कार्यान्वयन योग्य कार्यक्रम तथा योजनाहरू अघि सार्न पनि मन्त्रालयहरूलाई आग्रह गर्नुभयो। अर्थमन्त्री पौडेलले सामाजिक सुरक्षासँग जोडिएका कार्यक्रमहरूलाई गम्भीर रूपमा समीक्षा गर्न आवश्यक भएको उल्लेख गर्दै विभिन्न मन्त्रालय र निकायहरूसँग भएका कार्यक्रमहरूलाई एकीकृत गर्नुपर्ने आवश्यकता उल्लेख्नुभयो। श्रम रोजगार तथा सामाजिक मन्त्री शरद सिंह भण्डारीले रेमिटेन्सलाई अझ बढ़ी व्यवस्थित गर्न आवश्यक छ भन्नुहुँदै वैदेशिक रोजगारीबाट फर्किएकाहरूको सीप सदुपयोग र आन्तरिक रोजगारीका लागि प्राथमिकता दिनुपर्ने बताउनुभयो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मंगलबारदेखि दैनिक 18 घण्टा सञ्चालनमा आएको छ। विमानस्थलको विस्तारका लागि गत कार्तिक 23 गतेदेखि चैत 18 गतेसम्म 5 महिना दैनिक 10 घण्टा विमानस्थल बन्द गरेर विमानस्थलको क्षमता अभिवृद्धि अन्तर्गत भौतिक संरचना निर्माणको काम गरिएको थियो। मंगलबारदेखि विमानस्थल बिहान 6 देखि राति 12 बजेसम्म खुला रहने विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिनुभयो। विमानस्थलको ट्याक्सीवेलाई धावन मार्गसँग जोड्ने लिंक वे निर्माण सम्पन्न भएको छ। समानान्तर ट्याक्सीवे निर्माणको काम भने हाल जारी रहेको छ। हालसम्म विमानस्थल विस्तार आयोजनाको 90% काम सम्पन्न भएको आयोजना प्रमुख दिपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो। बिरगंज स्थित सुक्खा बन्दरगाहको व्यवस्थापन र सञ्चालनको जिम्मेवारी भारतीय कम्पनी प्रिस्टिन मेगा लजिस्टिक पार्कले प्राप्त गरेको छ। नेपाल इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले आगामी 5 वर्षका लागि सुक्खा बन्दरगाह सञ्चालन र व्यवस्थापनका लागि प्रिस्टिन मेगा लजिस्टिक पार्क प्रणालीलाई 4,71 करोड़को लागतमा छनौट गरेको जानकारी दिनुभयो। समितिका अनुसार सुक्खा बन्दरगाहको व्यवस्थापन र सञ्चालनका लागि आह्वान गरेको बोलपत्रको प्राविधिक मूल्याङ्कनमा कन्टेनर कर्पोरेशन अफ इण्डिया लिमिटेड र प्रिस्टिन मेगा लजिस्टिक पार्क प्रणाली छनौट भएका थिए। दाङको लमही नगरपालिका ढिकपुर स्थित राप्ती नदीको 15 बिघा बगर क्षेत्र तरबुजा खेतीका कारण हराभरा भएको छ। नेपाल बाहिरका विभिन्न देशमा रोजगारी गरी फर्किएका स्थानीय युवाहरूको लागत साझेदारीमा देशकै नमूना चकलाबन्दी बगर खेती राप्ती नदी बगरमा सञ्चालन भएको स्थानीय युवाहरूले बताएका छन्। नदीको खेर गइरहेको बगरलाई प्रयोग गरेर चकलाबन्दी बगर खेती अन्तर्गत तरबुजा खेती गरिएको स्थानीय युवराज पौडेलले जानकारी दिनुभयो। सोही ठाउँका सूरज पाण्डे पनि विदेशबाट फर्केर तरबुजा खेतीमा लाग्नु भएको छ। लमहीमा रहेको उद्यमशील बहुद्देश्य कृषि सहकारी संस्थाको व्यवस्थापनमा निजी कृषि फर्मबाट तरबुजा खेती शुरू भएको सहकारीका सचिव विश्व प्रकाश अधिकारीले जानकारी दिनुभयो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
नेपाल तेक्वान्डो संघ र विश्व तेक्वान्डो मुख्यालय कुकियोनको संयुक्त आयोजनामा आगामी वैशाख 4 गतेदेखि 6 गतेसम्म कुकियोन च्याम्पियनशीप हुने भएको छ। नेपालमा पहिलो पटक हुन लागेको प्रतियोगितामा ब्रेकिङ तर्फ साइड किक, फिस्ट, नाइफ, हाई जम्प र अलराउण्डर गरी 5 विधा समावेश गरिएको छ। ब्रेकिङ जुनियर र सिनियर गरी 5 उमेर समूहमा 28 स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने आयोजकले जानकारी दियो। त्यस्तै अथोराइज पुम्से तर्फ 5 उमेर समूहका एकल पियर र ग्रुप पुम्से गरी 3 विधामा 30 स्वर्ण पदकका लागि प्रतिस्पर्धा गराइनेछ। यसै गरी तेक्वान्डो एरोबिकमा महिला र पुरूष गरी 5 देखि 7 जनाको टीम बनाई सिनियर र जुनियर तथा टीम क्याटेगोरीमा महिला तथा पुरूष गरी 3 समूहमा 6 स्वर्ण पदकका लागि प्रतिस्पर्धा गराइनेछ। शहीद स्मारक बी डिभिजन लीगमा च्यासल युवा क्लबले मध्यपुर युथ एसोसिएसनमाथि 4-0 गोलको शानदार जित निकालेको छ। मंगलबार अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालय मैदानमा सम्पन्न खेलमा च्यासलका लागि आशिष थारू, निरज कार्की, सुजन विश्वकर्मा र कुशल देउवाले समान 1-1 गोल गरे। जारी लीगमा च्यासलको यो लगातार 2 जित हो। यसअघि च्यासलले श्री कुमारी क्लबलाई 2-1 गोलले हराएको थियो। जितसँगै च्यासल 4 खेलमा 7 अङ्क जोड्दै अङ्क तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। लगातार 2 खेलमा पराजय बिहुरीको मध्यपुर 4 अङ्क सहित 7 स्थानमा छ। अघिल्लो खेलमा मध्यपुरले शीर्ष स्थानमा रहेको प्यानिङ बोइज युनाइटेडसँग 2-0 हार बिहुरेको थियो। नेपाली मुवाथाई खेलाड़ी गुणराज रुचालले अस्ट्रेलियाको पर्थ स्थित लिजेन्ड्स एकाडेमीमा प्रशिक्षण गराउने भएका छन्। त्यसका लागि उनी मंगलबार अस्ट्रेलिया गएका छन्। गत भदौमा गुरुनाजीले लिजेन्ड्स एकाडेमीमा विशेष प्रशिक्षण लिएका थिए। करिब 1 दशकको मोथाई यात्रामा 32 वर्षीय गुरुनाजको मुख्य उपलब्धि भनेको 1 वर्ष अघि बैंककमा भएको 19 औं विश्व मोथाई च्याम्पियनशीपमा जितेको स्वर्ण पदक हो। उनले सेमी प्रोको पुरूषमा 54 केजीमा स्वर्ण जितेका थिए। त्यो नेपाली मोथाईको इतिहासमा कुनै पनि खेलाड़ीले सेमी प्रोमा जितेको एकमात्र स्वर्ण हो। उनले विभिन्न प्रतियोगितामा पनि स्वर्ण, रजत र कांस्य पदक जितेका छन्।
खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम आगामी 24 घण्टामा बागमती गण्डकी लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 29.7 डिग्री सेल्सियस, न्यूनतम 14.4 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 30 डिग्री सेल्सियस, न्यूनतम 12.3 डिग्री सेल्सियस। पोखराको अधिकतम 32 डिग्री सेल्सियस, न्यूनतम 16.7 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 34.1 डिग्री सेल्सियस, न्यूनतम 13.2 डिग्री सेल्सियस। दिपालको अधिकतम 35.3 डिग्री सेल्सियस, न्यूनतम 11.9 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। संघीय संसदको हिउँदी अधिवेशन आज रातीदेखि अन्त्य हुँदै बिम्स्टेकको छैठौं शिखर सम्मेलनमा भाग लिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको बैंककमा चैत 22 गते बिम्स्टेक शिखर सम्मेलनलाई प्रधानमन्त्रीले सम्बोधन गर्नुहुने, प्रदेश र स्थानीय तहलाई आगामी 3 वर्षसम्म उपलब्ध गराउने राजस्व बाँडफाँडको विस्तृत ढाँचा सरकारद्वारा स्वीकृत, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक 18 घण्टा सञ्चालनमा र भारतको गुजरात राज्यस्थित एक पटाखा कारखानामा आग लागि हुँदा कम्तीमा 18 जनाको मृत्यु। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।